الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فتلقى آدم من ربه كلمات فتاب عليه إنه هو التواب الرحيم. پھر حاصل کر لی آدم نے اپنے رب کی طرف سے چند باتیں، پھر ان پر مہربان ہوا اللہ، انہ ہو التواب الرحیم، یقیناً اللہ پاک وہ بہت توبہ قبول کرنے والے مہربان ہیں. قلنا ہبطوا منہا جمیعا، ہم نے حکم دیا کہ یہاں سے تم سب نیچے اتر جاؤ. فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى، پھر اگر میرے پاس سے تمہارے پاس کوئی ہدایت آئے، وَمَن تَبِعَ هُدَايَ، تو جو کوئی میری ہدایت کی پیروی کرے گا، فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَرُونَ، تو ان پر نہ کوئی خوف ہوگا نہ وہ لوگ غمگین ہوں گے. وَالَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا أُولَٰئِكَ أَصْحَابُ النَّارِ هُمْ فِيهَا خَالِدُونَ، اور جو کفر اختیار کریں گے اور ہماری آیتوں کو جھٹلائیں گے وہ دوزخی ہیں، وہ اس میں ہمیشہ رہیں گے. گزشتہ آیتوں کے اندر حضرت آدم علیہ السلام کے ممنوع پھل کو کھانے کا ذکر اور اس کی وجہ سے پھر اللہ کی طرف سے ان پر عذاب کے نازل ہونے کا ذکر تھا. بھی تلاوت کی گئی آیتوں کے اندر آدم علیہ السلام کے توبہ کرنے اور اللہ کے اس توبہ کو قبول کرنے اور اس کے بعد زمین پر خاص مصلحتوں سے اترنے کا جو حکم ہوا اس کا ذکر ہے. اس کی تفصیل یہ ہے کہ جب حق تعالیٰ کا عتاب ہوا حضرت آدم علیہ السلام پر ممنوع پھل کے کھا لینے پر، ظاہر ہے وہ اس جیسے عتاب کے عادی تو تھے نہیں، نہ ایسے سنگ دل تھے کہ وہ اس کو آسانی سے برداشت کر جاتے، تو فوراً ہی انتہائی ندامت کا انتہائی نادم ہو گئے اور اللہ تعالیٰ سے معافی مانگنے کے جذبے سے معافی مانگنا چاہتے تھے لیکن کلمات ان کی زبان پہ آتے نہیں تھے، اس خیال سے کہ وہ نبی تھے اور نبی کی جو معرفت ہوتی ہے اللہ کے بارے میں وہ سب سے بڑھ کے ہوتی ہے، تو اللہ کے جلال اور اللہ کی ہیبت خود ان کے لیے ان کی زبان ان کی خاموشی کا باعث بن گئی، یا اس واسطے یہ سوچ کر کہ میں اپنے الفاظ میں کچھ مانگ لوں اور ہو سکتا ہے کہ وہ وہی چیزیں خلاف شان باری ہو کر مزید عتاب کا سبب بن جائیں. اسی کیفیت میں تھے کہ اللہ تعالیٰ نے ان کی اس حالت پر رحم فرما کر ان کو توبہ کے کلمات سکھا دیے، لیکن الفاظ میں اللہ سے معافی مانگنی ہے. تلقى آدم من ربه کلمات، چنانچہ آدم علیہ السلام نے اپنے رب سے ان کلمات کو سیکھ لیا، ان کا الہام ہوا ان کو. تلقی، کسی چیز کو مرغبت کے ساتھ شوق کے ساتھ قبول کر لینے اور استقبال کرنے کے معنی میں آتا ہے. ایک ہوتا ہے پہنچ جانا کسی چیز کا، مل جانا، ہوتا ہے وصلہ بلغا، اور ایک ہوتا ہے تلقا، یعنی کوئی چیز آئی میں نے اس کو شوق کے ہاتھوں پڑھا جسے کہتے ہیں. تو آدم علیہ السلام ظاہر ہے اس وقت میں سخت محتاج تھے ان کلمات کے، جب اللہ کی طرف سے وہ ہدایت آئی تو ایک تو یہ کہ وہ ان کی ضرورت کا سامان تھا، دوسرے یہ کہ وہ اللہ کی خاص اللہ کی طرف سے تھا براہ راست. تلقا، خوشی کے ساتھ، رغبت کے ساتھ، انتہائی احترام کے ساتھ میں اس کو قبول فرمایا. وہ کلمات کیا تھے اس بارے میں مفسرین کے مختلف اقوال ہیں، لیکن صحابہ کرام سے اس بارے میں جو تفسیر منقول ہے وہ یہ قرآن کریم کے اندر دوسری جگہ جو لفظ آیا ہے حضرت آدم علیہ الصلوۃ والسلام کی دعا کے حوالے سے، وہی وہ کلمات تھے جو سکھائے گئے، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین، کہ اے ہمارے پروردگار ہم نے اپنے آپ پر ظلم کیا، اپنا نقصان کیا، اگر آپ نہیں بخشیں گے اور آپ رحم نہیں کریں گے تو ہمارا تو ہم تو برباد ہو جائیں گے، ہم تو لٹ جائیں گے۔ یہ وہ کلمات تھے جو اللہ کی طرف سے سکھائے گئے۔ بعض دوسرے اور دعائیہ کلمات کے بارے میں بعض دوسرے مفسرین فرماتے ہیں کہ وہ کلمات سکھائے گئے تھے۔ الغرض جب اللہ کے ہی سکھائے ہوئے کلمات سے حضرت آدم علیہ السلام نے توبہ کی تو پھر اللہ تعالیٰ بھی ان کی طرف متوجہ ہوئے، فتاب علیہ، تابع علی اللہ کے لیے جب اس کا لفظ استعمال ہوتا ہے تو اس کا معنی آتا ہے توبہ کا قبول کرنا، رحمت کے ساتھ متوجہ ہونا، مہربان ہونا۔ بندے کے لیے توبہ الگ مفہوم رکھتی ہے، اللہ کے لیے توبہ الگ مفہوم رکھتی ہے۔ بندے کی توبہ میں تین چیزیں شامل ہوتی ہیں۔ نمبر ایک، جو گناہ کا کام ہو گیا ہے اس کو گناہ اور اللہ کی نافرمانی سمجھتے ہوئے چھوڑ دینا۔ نمبر دو، اس سے نادم ہو کر توبہ کرنا کہ یہ غلطی ہو گئی۔ نمبر تین، آئندہ نہیں کرنے کا پکا عزم کرنا، ارادہ کرنا۔ یہ تین باتیں جہاں جمع ہوتی ہیں اس کو کہتے ہیں توبہ۔ اور وہی توبہ شریعت میں معتبر ہے۔ کسی چیز کو گناہ ہی نہ سمجھے پھر توبہ کرے گا تو توبہ کرے گا ہی کیوں، کسی کو گناہ نہیں سمجھے گا تو۔ گناہ تو سمجھ رہا ہے لیکن چھوڑا نہیں ہے، اس گناہ کے اندر مبتلا رہ کے توبہ کرتا ہے۔ مسلمانوں میں یہ مرض عام ہے، سارے گناہوں سے توبہ کرتے ہیں کہ اللہ ہمارے سارے گناہ معاف فرما دیجیے، حالانکہ وہ اس وقت جس وقت یہ دعا مانگ رہے ہوتے ہیں بہت سے کبیرہ گناہوں میں مبتلا ہوتے ہیں۔ مثال کے طور پر سارے گناہوں میں مردوں کے اندر اگر آپ دیکھ لیں تو ظاہری گناہوں کے اندر آ جاتا ہے داڑھی کٹا ہونا، غیر شرعی لباس میں ہونا، ٹخنوں کے کا چھپ جانا پاجامے اور ازار کے ساتھ میں، تہبند کے ساتھ میں، پتلون کے ساتھ، پینٹ کے ساتھ میں، یہ ظاہری گناہ ہے۔ پھر باطنی گناہ بھی ہو سکتے ہیں، تکبر کا ویسے ہی مزاج ہے، حسد کا ویسے ہی مزاج ہے، ناشکری اور بے صبری کا ویسے ہی مزاج ہے، حقد و کینہ لوگوں کے ساتھ میں ہیں، تجسس کا مزاج ہے، چغلی نہیں چھوڑی گئی ہے، غیبت ویسے ہی موجود ہے، یہ سارے گناہ ہیں اور ان سے آئندہ بچنے کا ذہن ہے بھی نہیں اور پھر دعائیں مانگ رہے ہیں۔ ظاہر ہے یہ صرف اللہ ہمارے سارے گناہوں کو معاف فرما دیجیے یہ کہنا بے شک توبہ والا بول تو ہے، لیکن حقیقت میں اس عمل کو توبہ نہیں کہا جا سکتا، اس لیے یقین سے نہیں کہا جا سکتا کہ یہ توبہ قبول ہوگی، ظن غالب بھی نہیں رکھا جا سکتا، بلکہ یہ بولا جائے گا کہ ایسی توبہ قبول نہیں ہے۔ کیوں؟ اس لیے کہ جن گناہوں سے توبہ کی جا رہی ہے ان گناہوں کے اندر بندہ خود مبتلا ہے، الا یہ کہ وہ ابھی سے نیت اور ارادہ کرے کہ یہ جو گناہ ہے، چونکہ فوری طور پہ تو داڑھی بڑھائی نہیں جا سکتی، فوری طور پر تو جس کے حقوق مارے گئے ہیں ان کے حقوق ابھی اس وقت جس وقت دعا کر رہا ہے ادا نہیں کیے جا سکتے ہیں، یا جو فوری طور پر پورے نہیں کیے جا سکتے ہیں ان کے پورا کرنے کی نیت کر لے، تب جا کے پھر وہ توبہ قبول ہوتی ہے، تب جا کے اس کے اندر شرط توبہ صحیح طور پر پائی جاتی ہے اور امید رکھی جا سکتی ہے کہ وہ قبول ہے۔ تیسری چیز وہی ہے کہ جس کا پایا جانا بھی بہت ضروری ہے، کہ آئندہ اس کی گناہ کے نہ کرنے کا ارادہ، آئندہ نہ کرنے کا جو ارادہ ہے، یہ اس کے بارے میں بعض لوگوں کو بڑی غلط فہمی ہوتی ہے، اس لیے اس چیز کو سمجھ لینا۔ وہ غلط فہمی یہ ہوتی ہے کہ لوگ یہ سوچتے ہیں ہم تو ارادہ کر رہے ہیں اور ہم پکا ارادہ کر رہے ہیں کہ ہم فلاں گناہ نہیں کریں گے اور ابھی اسے اللہ سے توبہ بھی کرتے ہیں، لیکن ہمیں اپنی طبیعت کا پتہ ہے کہ جب طبیعت کا زور ہوتا، نفس کا زور ہوتا، شیطان کا بہکاوا ہوتا، چیز سامنے آتی تو پھر ہم وہ گناہ کر بیٹھتے، कोई सा भी गुना हो, मिसाल के तौर बदनजरी हो, हर आदमी को अलग अलग गुनाहों की रगबत होती है, तो जो भी हो तो वो ये समझता है अपनी तबीयत की वजह से, अपने मिजाज की वजह से कि मैं उस गुनाह को कर बैठूंगा, तो फिर मेरे इस पक्के, मैंने जो तौबा की है और उस वक्त में जो इरादा किया है, उस गुनाह का, उस इरादे का तो कोई एतबार नहीं है, वो गुनाह तो माफ नहीं हुआ, वो तौबा तो तौबा नहीं हुई, लिहाजा मेरे तौबा करने का क्या फायदा। ये एक गलत फहमी होती है और फिर इसकी वजह से बंदा तौबा करने से रुकता है। तो क्या वाकईतन उसका यह ख्याल इस काबिल है कि उसकी हौसला अफजाई की जाए कि हाँ तुम बहुत अच्छा काम कर रहे हो, क्योंकि तुमसे आइंदा वो काम नहीं हो रहा, लिहाजा तुम तौबा भी मत करो और गुनाह भी किए जाओ, या फिर ये बोलेंगे कि भाई तौबा तो करो और तौबा भी कबूल होगी और आइंदा जो होगा फिर उससे भी तौबा कर लेना। जाहिर सी बात है यहाँ पर बंदा जिस वक्त तौबा कर रहा है उस वक्त उसका पूरा इरादा है कि वो नहीं करेगा, तो ये तो कबूलियत तौबा की शर्त है और ये अगर पाई गई तो तौबा के कबूल होने की उम्मीद रखी जा सकती है। इसके बाद वो अपनी तबीयत के बारे में जो खौफ रखता है कि मैं इतना कमजोर हूं कि चीज सामने आएगी, गुनाह का मौका मिलेगा तो फिर मैं गुनाह कर बैठूंगा, उसके लिए भी अभी दुआ मांग ले। अगर गुनाह हो गया तो फिर तौबा का दरवाजा तो खुला हुआ है, फिर तौबा करना है उसे। तो बंदों को तौबा करना भी है, तीनों बातों की रियायत रखना भी है और रगबत के साथ में तौबा करना है, क्योंकि अल्लाह को बड़ी पसंद है तौबा, माफ़ी अल्लाह को बड़ी पसंद है, माफ़ बंदों का माफ़ी मांगना भी अल्लाह को पसंद है और अल्लाह का खुद का माफ़ कर देना भी अल्लाह को पसंद है। एक हदीस में आता है कि बंदे अगर गुनाह नहीं करेंगे उसकी वजह से वो तौबा भी नहीं करेंगे, क्योंकि हम गुनाह नहीं कर रहे लिहाजा हम तौबा भी नहीं करते। हदीस शरीफ में आता है कि अल्लाह ताला ऐसी उम्मत को ख़त्म करके दूसरे लोगों को ले आएंगे जो गुनाह भी करेंगे और तौबा भी करेंगे। इस हदीस के अंदर तौबा की फजीलत बयान की गई है, गुनाह करने की हौसला अफजाई नहीं। अल्लाह ताला ये फरमा रहे हैं कि तुमसे गुनाह हो या ना हो तुमको तौबा करना है। हमने गुनाह नहीं किया है, हमसे आज गुनाह नहीं हुआ है, हमसे चंद दिनों से गुनाह नहीं हो रहे हैं, हमको गुनाह के ख्याल तक नहीं आ रहे हैं, तो हम तौबा नहीं करेंगे। अगर इस किस्म का ख्याल आ रहा तो ये महरूमी वाला ख्याल है, ये अल्लाह के रहम से दूर करने वाला ख्याल है। दुनिया के बादशाहों का, दुनिया के नवाजने वालों का, दुनिया के देने वालों का कानून और अंदाज और सोच अलग है और अल्लाह ताला का की रिजा के अंदाज और अतवार और हैं। दुनिया वाले मांगो तो नाराज़ होते हैं और अल्लाह ताला नहीं मांगे तो नाराज़ होते हैं। तौबा को इस्लाम में बड़ी अहमियत हासिल है, बुजुर्गान दीन के मामूलात के अंदर रोज़ाना तौबा करना दाखिल होता है, रोज़ाना तौबा करना। बाज़ बुजुर्गों ने दुआ के अवकात मुतय्यन करके बताए हैं कि रोज़ाना बंदे को इतनी देर दुआ मांगनी है अल्लाह से, किसी ने कहा कि आधा घंटा, किसी ने कहा 20 मिनट, किसी ने कहा 10 मिनट। चलिए हम वक्त अगर मुतय्यन ना भी करें अपने लिए तो तौबा का मामूल तो हमारा रोज़ का होना चाहिए। एक होता है तौबा के अंदर, दुआओं के अंदर दुआ का पढ़ लेना, और एक होता है दिल की हाजिरी के साथ में दुआ का अल्लाह से मांगना, दुआ करना अल्लाह से मांगना। दोनों में फ़र्क है, हर इंसान इस फर्क को आसानी से समझ सकता है। जो वो बोल रहा है वो नहीं समझ रहा है, दिल भी हाजिर नहीं है, बस जबान चल रही है। तो यह है दुआ पढ़ना, दिल तो हाजिर है, उसे पता है कि मैं दुआ कर रहा हूँ, अरबी में होने की वजह से माना मालूम नहीं है खाली, सिर्फ इतनी बात है, लेकिन उसका दिल हाजिर है कि ये दुआएं वो हैं जो अल्लाह से मांगने वाली हैं, जो हज़रत पाक रसूल ने मांगी हैं या औलिया अल्लाह से साबित हैं, वो इस किस्म की दुआएं मांगा करते हैं। फिर वो इस तवज्जो के साथ में अगर मांग रहे हैं तो दुआ है, वो दुआ मांगना है। तो तौबा के अंदर इस किस्म का की तवज्जो बड़ी दरकार है, उसकी बड़ी अहमियत है, और उसके बगैर, तवज्जो के बगैर, हुजूर कल्ब के बगैर में फिर तौबा या दुआ कोई कबूलियत के काबिल नहीं है। हदीस शरीफ में आता है इन्नल्लाह ताला, जो दिल गाफिल होता है उस दिल की दुआ अल्लाह कबूल नहीं करते, गाफिल बंदे की दुआ अल्लाह ताला कबूल नहीं फरमाते। ये जो दुआ मांगना और दुआ पढ़ने का जो फर्क है ना, वो वही है। वो दुआ पढ़ने के अंदर दिल गाफिल होता है, दुआ मांगने के अंदर दिल हाजिर होता है। इन्नहु वत्तवाबुर रहीम। तो अल्लाह ताला ने हज़रत आदम अलैहिस्सलाम की उन कलिमात तौबा को कबूल फरमाया। बेशक अल्लाह ताला तवाब है, बेशक अल्लाह ताला रहीम है। तवाब का जो लफ्ज़ है ये अल्लाह ताला के लिए भी आता है और बंदों के लिए भी आता है। इन्नल्लाहा युहिब्बुत तवाबीन युहिब्बुल मुततहिरीन, कुरान करीम के अंदर। लेकिन जैसा कि बताया गया, तौबा का माना अगर इंसानों के लिए हो तो माना कुछ और होता तौबा का लफ्ज, और अगर तौबा का लफ्ज अल्लाह के लिए हो तो माना कुछ और होता। तौबा के साथ में एक और लफ्ज आता है ताइब, तौबा करना, तौबा करने वाले के माना में। जहन में रखना चाहिए कि अल्लाह के लिए सिर्फ वही कलिमात और वही सिफात और वही अस्मा हम इस्तेमाल कर सकते हैं, नाम इस्तेमाल कर सकते हैं जो अस्मा और सिफात साबित है। इसलिए तवाब का माना और ताइब का माना एक ही है, तौबा करने वाला। लेकिन अब अल्लाह के लिए तवाब तो कहा जा सकता है, ताइब नहीं कहा जा सकता। ताइब सिर्फ बंदा होगा और सिर्फ यहाँ इसी लफ्ज के साथ ये कायदा खास नहीं है, बल्कि एक आम कायदा है। अल्लाह के लिए ऐसे अल्फाज ही बोले जाएंगे जो अल्फाज साबित हैं, ऐसे नाम से ही उनको पुकारा जाएगा जो नाम उनके लिए साबित है। के बाद हक ताला का हुक्म है कि तुम दोनों लहबित मिनहा जमीआ, यहां से उतर जाओ। जाहिर है एक हुक्म पहले मिला था जब हक ताला का इताब हुआ था कि इहबितु मिनहा जमीआ, यहां से तुम लोग निकल जाओ, जन्नत से निकल जाओ और जमीन पे जाके अपना बसर करो, जिंदगी बसर करो। पर अभी भी वही हुक्म हक ताला फरमा रहे, मैंने तौबा तो कबूल कर ली है, सजा माफ नहीं की, ये नहीं है, सजा भी माफ हो गई है, लेकिन जो हुक्म दिया गया था वो हुक्म बाकी है, उसकी हैसियत और नौयत बदल गई। पहले जो जमीन पे उतरना था वो अल्लाह के इताब की वजह से और सजा के तौर पर उतरना था, अब जो उतरना है उसमें इताब दाखिल नहीं है, उसमें अल्लाह की मसलहतों और मंशे को पूरा करने के इरादे से एक खास मकसद के तहत उतरना है। हुबूत का जो हुक्म, उतर जमीन पे उतरने का जो हुक्म था, वहां जाके रहने का जो हुक्म था, वो अब भी बाकी है। तौबा से पहले जो था वो तौबा के बाद भी बाकी है। हुआ क्या, सिर्फ हुआ ये कि उसकी नौइयत और उसकी हैसियत बदल गई, इसीलिए उसको फिर हक्ताला ने दोबारा जिक्र भी फरमाया कि कुल नहबित मिनहा जमीअ, हैसियत बदल गई तो हुक्म भी एक माना में बदल गया। उसके बाद फरमाया गया फइम्मा यअतीअन्नकुम मिन्नी हुदन, अब तुम्हारे पास जमीन में कैसे रहना है, कैसे जीना है और क्या करना है, इस बारे में मेरी हिदायत आती रहेंगी। अगर मेरी तरफ से तुम्हारे पास हिदायत पहुंचे, फमन तबिअ हुदाया फला खौफुन अलैहिम वला हुम यहज़नून, तो जो मेरी हिदायत की पैरवी करेगा वो खौफ से बरी होगा, वो हुज़न से बरी होगा। इस दुनिया का आगाज इस अंदाज से हुआ, अबुल बशर अबुल आबा जो आए हैं तो वो अल्लाह की हिदायत को लेकर आए हैं। जब तक ये दुनिया रहेगी ये सिलसिला भी चलता रहेगा, और जब तक ये दुनिया रहेगी यह फमन तबिया हुदा या फला खौफुन अलैहिम वला हुम यहज़नून वाला कायदा भी चलता रहेगा। जो अल्लाह की हिदायत की पैरवी करता है वो खौफ से भी बरी हो जाता है, वो हुज़न से भी बरी हो जाता है। खौफ क्या है? मुस्तकबिल में खतरात और मसाइब का अंदेशा कि आइंदा ये मेरे साथ ये हो सकता है, ये परेशानी लायक हो सकती है, उसको लेकर जो फिक्रमंद होता है बंदा, उसको कहते हैं खौफ। हुज़्न क्या है? हुज़्न होता है माजी के अंदर गुजरे ज़माने में कोई मकसद कोई ख्वाहिश पूरी नहीं हुई, कोई मिलने वाली चीज़ मिलने से रह गई, तो मकसद के फौत होने पर जो कैफियत दिल में आती है कि वो नहीं मिला, ओ वो छूट गया, ओ ये नुकसान हो गया, ओ ये ख्वाहिश पूरी नहीं हुई, ये है गम हुज़्न। ताला फरमा रहे हैं अल्लाह की हिदायत की पैरवी करने वालों को जो इनाम मिलता है वो इनाम ये है कि वो खौफ से भी बरी होते हैं, वो हुज़्न से भी बरी होते हैं। और देखिए अंदाज ताबीर, ये बात बयान करने का अंदाज, ला खौफुन अलैहिम, उनको कोई खौफ नहीं होगा। जाहिर सी बात है इसका ताल्लुक मुस्तकबिल से है। تو ان بندوں پر مطلق خوف کی نفی ہے، نہ دنیا کا ان کو کوئی خوف ہوگا، نہ آخرت کا ان کو کوئی خوف ہوگا، بالکل بے خوف ہوں گے وہ. وَلَا هُمْ يَحْزَنُونَ، اور انداز یہاں لگے، وَلَا حُزْنَ، ایسا نہیں ہے لا خوف ولا حزن علیہم، یا لا خوف علیہم ولا حزن، ولا هم يحزنون، وہ غمگین نہیں ہوں گے. اس میں دو نقطے ہیں اور مفسرین نے جو بیان فرمائے، ایک نقطہ تو یہ ہے کہ دنیا میں اللہ کی ہدایت کی پیروی کرنے والا ہی وہ ہے جو غم سے بری ہوگا، یعنی یہی لوگ ہیں جو غم سے محفوظ ہیں. اس کے علاوہ جو اللہ کی ہدایت کی پیروی نہیں کرتا، چاہے اس کے پاس غموں سے بچنے کے جتنے سامان موجود ہو، غم کا شکار ضرور ہوگا اگر اللہ کی ہدایت کو پورا نہیں کرتا، پھر اس کی پیروی نہیں کرتا. دوسرے یہ کہ ہم لا ہم یحزنون، یہ لوگ غمگین ہوں گے نہیں، یعنی غم کے سامان سامنے آئیں گے، غم کی چیزیں سامنے آئیں گی، کچھ ان کی ہر خواہش بھی پوری ہو یہ ضروری نہیں ہے، لیکن ان کو خواہش کے پورا نہیں ہونے پہ تکلیف اور غم نہیں ہوگی. مصیبت کے پیش آنے کی ان کا آرزو نہیں ہے، لیکن آ گئی ہے، اور پیش نہ آنے کی بھی آرزو نہیں ہے، خواہش نہیں ہے کہ ہم تکلیف میں مبتلا نہ ہو، لیکن اگر آ گئی ہے اور اس میں مبتلا ہو گئے ہیں، تب بھی جو ہے نا ان لوگوں کو غم نہیں ہوتا ہے. کہہ رہے ایسا کیوں ہو گیا؟ کیوں؟ اس لیے کہ یہ اس کو اللہ کی طرف سے سمجھ کر کے، اللہ کا حکم اور فیصلہ سمجھ کر کے اسے راضی ہوتے ہیں اس کے فیصلوں سے. تو ان کو اپنی مرضی اللہ کی مرضی کے تابع ہو گئی، تو اب غم کس بات کا؟ ولا ہم یحزرون، یہ بے غم ہو جاتے ہیں. یہ بہت بڑے انعامات ہیں. دنیا کے اندر ہر آدمی کی فکر ہوتی ہے کہ اس کو خوف نہ ہو، اس کو غم نہ ہو. اس کا آسمانی طریقہ کار کیا ہے کہ اس کی اس خواہش یہ خواہش بندے کی کیسے پوری ہو؟ اللہ نے فرمایا میرے حکموں کو پورا کرنے سے ہی یہ خواہش پوری ہوتی. اور تاریخ شاہد ہے، واقعات شاہد ہیں کہ اب تک ایسا نہیں ہوا کہ کوئی واقعتاً اللہ کا ولی ہو اور اس کو خوف و غم لاحق ہوا ہو. ایسے ہی تاریخ شاہد ہے کہ کوئی اللہ کا ولی نہ ہو اور پھر وہ غموں اور خوفوں سے محفوظ رہا ہو. دونوں طرف ہیں، کوئی اللہ کا ولی اپنی ولایت پہ پچھتایا نہیں، اور کوئی بے ایمان اپنی بے ایمانی پہ اترایا نہیں. دنیا میں تو اترایا، انجام کے اعتبار سے جب عالم غیب اس پر منکشف ہونے لگا تو اس کی جو کیفیت ہونے لگی، ایسا کوئی واقعہ نہیں ہے کہ عالم غیب کو دیکھ کر کے کوئی بے ایمان خوش ہوا ہو. اللہ کے قانون، اللہ کی سنتیں اور اللہ کے جو کلمات ہوتے ہیں وہ اٹل ہوتے ہیں، وہ بدلنے والے نہیں ہوتے ہیں، وہ سب کے لیے ایک ہی ہوتے ہیں. تو اللہ کی ہدایت کی پیروی کرنے پر یہ انعام، خوف اور حزن سے نجات. والذین کفروا وکذبوا بآیاتنا اولئک اصحاب النار هم فیها خالدون. دوسری طرف جو منکر ہیں، جو کافر ہیں اور اللہ کی آسمان سے آئی ہوئی آیتوں کو جھٹلاتے ہیں، وہ جہنمی ہیں، وہ اس میں ہمیشہ رہیں گے. مومنین کا ایک طبقہ وہ ہے جو اللہ کی ہدایتوں کی پوری طور پر پیروی کرتا ہے، ایک طبقہ وہ ہے جو اس کے اندر کوتاہی کرتا ہے. لا خوف علیہم ولا هم یحزنون میں مومنین کے اعلیٰ طبقے کا ذکر ہے جو اللہ کی ہدایت کی پوری طرح پیروی کرتا ہے. والذین کفروا وکذبوا بآیاتنا میں کافروں کا ذکر ہے. تو اب وہ طبقے کا ذکر جو مومن ہے لیکن تھوڑا سا کوتاہی کرنے والا ہے، تو بے عمل ہے، فاسق ہے، اس کا ذکر صراحتاً قرآن کریم کے اندر عموماً نہیں آیا ہے، لیکن قرآن کریم کے اور احادیث شریفہ کے مجموعے کو سامنے رکھتے ہوئے ایسے لوگوں کا جو انجام نکالا گیا ہے علماء نے وہ بتایا ہے کہ ایسے بندے یا تو اللہ چاہیں گے تو اپنے کرم سے ان کو بلا حساب ہی جنت میں داخل کر دیں، یا حساب بھی اگر کریں تو سزا دیے بغیر جنت میں داخل کر دیں، یا اگر اللہ چاہیں تو ان کے گناہوں کی سزا دے کر ان کو جہنم میں پاک صاف کر کے جنت کے قابل بنا کے پھر ان کے لیے ایمان کی وجہ سے ان کے لیے جنت کا فیصلہ فرمائیں گے. حق تعالی ہم سبوں کو ایمان پر استقامت نصیب فرمائے، حسن خاتمہ مقدر فرمائے. سبحان اللہ، الحمدللہ، نشہد ان لا الہ الا اللہ.